نحمده ونصلي على رسوله الكريم اما بعد. حضرت عیسیٰ ابن مریم علیہ الصلاۃ والسلام کی دنیا سے جسد خاکی کے ساتھ آسمان کی طرف ہجرت کر جانے کے بعد اللہ کے رسول حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے مبعوث ہونے تک ایک وقفہ رہا، اس کو فترت کہتے ہیں، فترت وحی کا زمانہ کہہ لیجئے. ان 5-550 سالوں میں کوئی نبی نہیں آئے. حضرت عیسیٰ کی تعلیمات آہستہ آہستہ لوگوں کے ذہنوں سے نکل کے کم ہو گئیں، کچھ تبدیل کر دی گئیں، شرک کی آمیزش ہو گئی. تو ایسے لوگ جو اس زمانے میں تھے جن تک کوئی نبی اللہ کا پیغام لے کر نہیں پہنچا، ان کے لیے شریعت کا کیا حکم ہے؟ ان لوگوں کو اہل الفطرہ کہہ سکتے ہیں، اصحاب الفطرہ کہہ سکتے ہیں، جو فطرت کے زمانے میں تھے. ان میں بڑے معروف نام جو ہے زید ابن عمر کا ہے، اور اسی طرح ورقہ بن نوفل ہیں، اور عبید اللہ بن جہش، عثمان ابن الحویرث. یہ لوگ اس زمانے میں بھی توحید کے پرستار تھے. ایک دفعہ یہ چاروں جمع ہوئے اور آپس میں گفتگو کرنے لگے، اور ان سب نے بتوں کی پرستش جو مکہ میں کی جا رہی تھی، پتھروں کو اور دیگر دھات کے بنے ہوئے بتوں کو پوجا جا رہا تھا، اس سے برات کا اعلان کیا اور کہا کہ یہ تو وہ دین نہیں ہے جو ہمارے باپ ابراہیم علیہ السلام یہاں لے کر آئے تھے. تو ورقہ بن نوفل نے اس کے بعد عیسائیت قبول کی، تورات اور انجیل وغیرہ کو پڑھا اور پڑھانا شروع کیا. عبیداللہ بن جہش کسی طرف مائل نہ ہوئے، لیکن اسلام کی تلاش میں، صحیح حق اور سچے دین کی تلاش میں لگے رہے برابر، یہاں تک کہ انہیں اللہ کے رسول صلی اللہ علیہ وسلم کا زمانہ ملا اور آپ نے ایمان قبول کیا. لیکن بعد میں پھر حبشہ جا کر عیسائیت قبول کر لی. عثمان بن حویرث یہ قیصر روم کے پاس جا کے عیسائیت قبول کر گئے. زید بن عمر یہ حق کی تلاش میں مستقل لگے رہے. یہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے چچزاد بھائی تھے. اللہ کے رسول صلی اللہ علیہ وسلم کی نبوت کا زمانہ انہوں نے نہیں پایا. ہجرت سے 17 سال پہلے ان کا انتقال ہو گیا تھا. وہ بتوں کی عبادت کو جائز نہیں سمجھتے تھے، اور بتوں کے نام پر جو جانور ذبح کیا گیا ہو اس کو کھاتے بھی نہیں تھے. دین اسلام کی یا حق کی تلاش میں شام گئے، یہودیت اور نصرانیت کے بارے میں تحقیقات کی، مگر وہ گلے سے نہیں اتری. بس مکہ لوٹ آئے اور ابراہیم علیہ السلام کے طریقے پر اللہ کی عبادت کرتے رہے. وہ علل اعلان مورتیوں کی برائی کرتے، اور جو لوگ لڑکیوں کو زندہ درگور کرنا چاہتے ان سے لڑکیاں لے کر پرورش کرتے تھے. جاہلیت میں ان کو عورتوں کے مددگار کا لقب دیا گیا. نبی اکرم صلی اللہ علیہ وسلم سے ان کے بارے میں پوچھا گیا تو آپ نے فرمایا کہ یبعث یوم القیامت امتا واحدہ، کہ قیامت کے دن وہ اکیلے ایک امت کے طور پر اٹھائے جائیں گے. ان کے یہ تین اشعار بھی مشہور ہیں کہ عبادک یخطئون وانت رب بکفیک المنایا والحتوم ربا واحدا ام الف رب ربا واحدا ام الف رب ادین اذا تقسمت الامور ترکت اللات والعزى جميعا كذلك يفعل الرجل البصير. कि तेरे बंदे गुनाह करते हैं और तू परवरदिगार है, तेरी दोनों हथेलियों में मौतें मौतें और फैसले हैं। क्या एक परवरदिगार को या हज़ारों खुदाओं को मानूं, जब खुदाओं के दरमियान काम तकसीम किए जाएं। मैंने लात और उज्जा सब कुछ छोड़ा और समझदार आदमी की तरह कि वो ऐसा ही किया करता है। बहरहाल हज़रत जैद इबन अमर इबन नौफिल ये मुवाहिदीन में से थे, दीन इब्राहिम ही की तरफ थे, और बुतों के नाम पर ज़िबह किया हुआ माल नहीं खाया करते थे। उनकी एक दफ़ा हज़रत जैद की यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात हुई। बल्दाह तनईम के रास्ते में एक जगह है, बुखारी शरीफ में यह हदीस आई है कि अब्दुल्लाह इब्न उमर फरमाते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जैद बिन अमर बिन नुफैल से मुलाकात हुई, इससे पहले कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर वही उतारी जाए, यानी बेसत से पहले का ये वाक़या है। जैद ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सामने दस्तरखान बिछाया, आप सल्लल्लाहु अलैहि वसल्लम ने उससे खाने से इनकार कर दिया। जैद ने कहा, मैं इन जानवरों को नहीं खाता जो तुम्हारे बुतों पर ज़िबह किए हैं, मैं उसी जानवर को खाता हूँ जिस पर अल्लाह का नाम लिया गया हो। और जैद कुरैश पर तनकीद किया करते थे, उनके ज़बीहों के सिलसिले में वो कहा करते थे, बकरी को अल्लाह ने पैदा किया, उसके लिए आसमान से पानी बरसाया और उसके लिए ज़मीन से घास उगाई, फिर तुम उसको गैरुल्लाह के नाम पर ज़िबह करते हो। वो ये बात मुशरिकीन के फ़ेल पर नकीर करते हुए और उनके फ़ेल को संगीन समझते हुए कहा करते थे। ये मुल्क शाम गए दीन हक़ की तलाश में ताकि वो उसकी पैरवी करें। उनकी एक यहूदी आलिम से मुलाकात हुई, उन्होंने उससे यहूदियत के बारे में पूछा और कहा, शायद मैं तुम्हारा दीन कबूल कर लूँ, बस आप मुझे अपना दीन बतलाएं। उसने कहा, नहीं, तो हमारे दीन पर नहीं हो सकते यहाँ तक कि तुम अपना हिस्सा अल्लाह की नाराज़ी से हासिल करो। जैद ने कहा, मैं अल्लाह की नाराज़ी ही से तो भाग रहा हूँ, मैं अल्लाह की नाराज़गी में कैसे कोई चीज़ कभी भी उठाऊँ, हालांकि मैं इसकी ताकत नहीं रखता, मैं हरगिज़ ऐसा दीन इख्तियार नहीं करूँगा। क्या आप मुझे किसी और दीन की रहनुमाई कर सकते हैं जो यहूदियत के अलावा हो? उसने कहा, मैं नहीं जानता, मगर ये कि आप हनीफ हो जाइए। जैद ने कहा, हनीफ़ क्या होता है? उसने कहा, इब्राहिम अलैहिस्सलाम का दीन है, वो न यहूदी थे न ईसाई, वो सिर्फ़ अल्लाह की बंदगी करते थे। तो जैद वहाँ से चले, उनकी एक ईसाई आलिम से मुलाकात हुई, उसके साथ भी इसी तरह गुफ्तगू हुई। उसने कहा, नहीं, आप हमारे यहाँ नहीं दीन में आ सकते, यहाँ तक कि आप अल्लाह की लानत का कुछ हिस्सा हासिल न कर लें। जैद ने कहा, मैं तो भागता हुआ आया हूँ अल्लाह की लानत से, तो मैं ऐसी लानत हासिल करने के लिए इस दीन को भी कबूल नहीं करता। तो कहा कि क्या आप मेरी रहनुमाई कर सकते हैं ऐसे दीन की तरफ जो ईसाइयत के अलावा हो? उसने कहा, मैं नहीं जानता किसी बरहक दीन को, मगर ये कि हनीफ दीन हनीफ ही है। उसने कहा, वो क्या है? कहा कि इब्राहिम अलैहिस्सलाम का दीन, जो न यहूदी थे न ईसाई, वो सिर्फ अल्लाह की इबादत करते थे। बस जब जैद ने देखा और उनकी बात सुनी तो इब्राहिम अलैहिस्सलाम के बारे में शाम की तरफ निकल गए तलाश करते हुए। शाम में जब वो पहुँचे तो अपने दोनों हाथ उठाकर अल्लाह से कहा कि ऐ अल्लाह, मैं आपको गवाह बनाता हूँ कि मैं इब्राहिम अलैहिस्सलाम के दीन पर हूँ। हज़रत असमा बिनत अबी बकर रदील्ला तआला अन्हा फरमाती है कि मैंने जैद को देखा कि खड़े हुए काबे शरीफ से पीठ लगाए हुए कह रहे हैं कि ऐ कुरैश की जमात, बखुदा तुम में से कोई इब्राहिम अलैहिस्सलाम के दीन पर मेरे अलावा नहीं है। वो दफन की हुई बच्चियों को बचाया करते थे, वो आदमी से कहते कि जब वो अपनी बेटी को कत्ल करना चाहता कि इसको कत्ल मत करो, मैं इसके खर्चे उठाने के लिए तैयार हूँ तेरी तरफ से। चुनाचे वो बच्ची को ले लेते, बस जब वो बड़ी हो जाती तो जैद उसके बाप से कहते कि अगर तू चाहे तो मैं इसको तुझे दे दूँ, और अगर तू चाहे तो इसके खर्चे की ज़िम्मेदारी अपने पास रखते हुए इसकी मुनासिब जगह निकाह और शादी करवा दूँ। बिलाखिर शाम में ही जैद को ये बात बताई गई कि नबी आखिरुज़्ज़मां के खुरूज का ये वक्त है, अब वो मबूस हुआ चाहते हैं और तुम्हारी ही ज़मीन पर होने वाले हैं। तो वहाँ से वो चल पड़े और कोशिश में रहे। रास्ते में जब पहुँचे तो उन्हें डाकुओं ने और कज़ाकों ने हमला करके ज़ख्मी कर दिया और कत्ल कर दिया। अब वो अपनी जान जाने आफरी के सुपुर्द करते हुए ये फरमाते रहे कि ऐ अल्लाह, نبی اکرم صلی اللہ علیہ وسلم کے دیدار سے اور ان کا ساتھی بننے سے تو آپ نے مجھے محروم رکھا، میری اولاد کو اس سے محروم نہ کیجیے گا۔ اس طرح ان کا انتقال ہوا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا زید کی تعریف میں کہ وہ ایک امت کے طور پر قیامت میں اٹھائے جائیں گے۔ اللہ سبحانہ و تعالیٰ نے زید کی دعا قبول کی اور ان کے صاحبزادے سعید بن زید، جو کہ حضرت عمر فاروق کے کزن تھے، انہوں نے 20 سال سے بھی کم عمر میں ایمان قبول کیا۔ وہ حضرت عمر فاروق کے بہنوئی بھی تھے، فاطمہ بنت خطاب، یہ آپ کے نکاح میں تھیں، اور یہی وہ بہن ہیں کہ جن کے ایمان کی جب اطلاع حضرت عمر کو ہوئی تو ان کے گھر کی طرف آئے، جنہیں حضرت خباب بن ارد پڑھا رہے تھے، اور ان دونوں کو خوب مارا، اور پھر اس کے بعد انہی کے ترغیب پر ایمان لے آئے۔ یہ سعید بن زید عشرہ مبشرہ میں سے ہیں اور بڑے مستجاب الدعوات صحابہ میں سے ہیں۔ تو یہ زید کی دعا تھی جو قبول ہوئی، اور بعض روایتوں سے پتہ چلتا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے اس زید کو جنتوں میں دیکھا ہے۔ بہرحال اللہ کے رسول صلی اللہ علیہ وسلم کا ان کی تعریف فرمانا اور ان کے بارے میں اچھے الفاظ استعمال کرنا اس بات کی علامت ہے کہ وہ دین توحید پر ہونے کی وجہ سے اصحاب الجنہ میں سے ہیں۔ بقیہ لوگ کہ جنہیں کسی نبی کی تعلیمات نہ مل پائی ہوں، ان کے لیے اللہ سبحانہ و تعالی قیامت والے دن امتحان رکھیں گے، اور امتحان یہ جیسا کہ طبرانی اور ابن حبان کی روایت میں ہے کہ 4 قسم کے لوگ اللہ سبحانہ و تعالی سے قیامت والے دن بحث کریں گے، گفتگو کریں گے، سوال اٹھائیں گے۔ ایک وہ جو بہرا ہے، ایک جو دیوانہ مجنون ہے، ایک جس کی عمر زیادہ ہونے کی وجہ سے وہ مفلوج ہو گیا کہ بات سمجھ نہیں سکتا، جسے سینائل ہو جانا کہتے ہیں یا ڈیمنشیا ہو جاتا ہے، اور چوتھا وہ کہ جس کے پاس کوئی نبی نہیں پہنچے یا ان کی تعلیم نہیں پہنچی۔ تو بہرا شخص کہے گا کہ اے اللہ، اسلام آیا لیکن میں اس کو سن نہ سکتا تھا۔ مجنون کہے گا کہ اے اللہ، اسلام آیا لیکن لوگ مجھ پر پتھر مارتے تھے، مجھے بات سمجھ میں نہیں آتی تھی۔ وہ شخص جو بوڑھا ہو کے سٹھیا گیا، وہ کہے گا کہ اے اللہ، اسلام آیا لیکن میں اس کو سمجھ نہیں سکتا تھا۔ اور وہ شخص جو دنیا سے چلا گیا نبی کی تعلیم کا موقع پانے سے پہلے، کہے گا کہ اے اللہ، مجھ تک کوئی نبی یا اس کا میسج نہیں پہنچا، اس کا پیغام نہیں آ سکا۔ تو اللہ ان کے درمیان فیصلہ کرنے کے لیے کہیں گے، ٹھیک ہے، ہم تمہارے پاس ایک پیغمبر بھیجتے ہیں، تم اس کی بات مان لو گے تو تمہارا فیصلہ ہو جائے گا۔ چنانچہ ایک میسنجر، ایک پیغمبر ان کی طرف آئے گا، کوئی فرشتہ، اور ان سے کہے گا کہ ہماری طرف سے تمہیں حکم ہے کہ تم جہنم میں چلے جاؤ، تمہارا فیصلہ یہی ہے کہ تم جہنم میں کود جاؤ۔ تو فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے کہ اللہ کی قسم جس کے قبضے میں میری جان ہے، کہ اگر وہ جہنم میں کود گئے اس نبی کی بات مانتے ہوئے، تو جہنم ان کے لیے ٹھنڈک اور امن کی جگہ بن جائے گی، یعنی یہ کہ وہ جنت میں ڈال دیے جائیں گے، یہی ان کا امتحان ہوگا۔ تو جن میں صلاحیت ہوگی، اندر خیر ہوگی، سلامتی فکر ہوگی، وہ بات مان کے، سر جھکا کے اس حکم کو قبول کر لیں گے، اور اس بنیاد پر وہ بخشے جائیں گے۔ واللہ اعلم بالصواب۔ بہرحال اس سے یہ بات سمجھ میں آتی ہے کہ جو ایسے شخص کے دن تک نبی اکرم صلی اللہ علیہ وسلم کی یا کسی اور نبی کی تعلیم نہیں پہنچی، ان کو ایک موقع دیا جائے گا، اور اللہ ان کو اس کے حساب سے جج کریں گے۔